नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 19 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाली कांग्रेसद्वारा चुनावी घोषणा पत्र सार्वजनिक, 10 वर्षमा नेपाललाई मध्यम आय भएको देशको सूचीमा पुर्याउने दावी।
संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको निर्णय, समाधान खोज्न 5 दलबीच छलफल चल्दै।
भूकम्प गएको 2 वर्ष पूरा, तर भूकम्पको 2 वर्षसम्म पनि स्वास्थ्य संस्थाको पुननिर्माण नहुँदा उपचार प्रभावित।
जति मान्छे आए नि यहाँ, यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर भाषणमा मात्रै सीमित भयो।
नियमित व्यायामले 50 वर्ष नागेका व्यक्तिको दिमाग स्वस्थ राख्न सहयोग गर्ने, क्यान्सर र मधुमेह लाग्ने सम्भावना पनि कम हुने।
र आईपीएल क्रिकेटमा बेंगलोर र हैदराबाद खेल्दै।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। मुख्य विपक्षी दल नेकपा एमाले संविधान संशोधन प्रस्ताव पारित हुन नदिने निर्णय गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले संशोधन प्रस्ताव देश र नागरिकको हितमा नभएको भन्दै समर्थन नगर्ने र संसदबाट पारित हुन नदिने निर्णय गरेको हो। मधेस केन्द्रित दललाई चुनावमा सहभागी गराउन सरकारले संशोधन प्रस्ताव पारित गर्ने तयारी गरिरहेका बेला एमाले त्यसको विपक्षमा उभिएको हो। विधेयक आजदेखि संसदमा छलफल गर्ने सरकारको तयारी थियो, तर एमाले आजको संसद बैठक पनि बस्न दिएन। एमाले स्थायी समिति बैठकले 2 चरणमा चुनाव गर्ने सरकार र निर्वाचन आयोगको तयारीप्रति पनि आपत्ति जनाएको छ। बजेट अघि नै एकै चरणमा चुनाव हुनुपर्ने निर्णय बैठकले गरेको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो। 2 चरणमा चुनाव गर्ने प्रस्ताव चुनाव नै हुन नदिने षड्यन्त्र भएको पनि एमालेको स्थायी समितिको बैठकले निष्कर्ष निकालेको छ। 2 चरणको चुनावका लागि समेत कार्यतालिका सार्वजनिक गरेको आयोगलाई लिखित ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ। यसैबीच तराईमा स्थानीय तहको संख्या बढाउने तयारी गरिएको भन्दै आपत्ति जनाउँदै एमाले आज संसद बैठक अवरूद्ध गरेको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसद गंगालाल तुलाधरले पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गर्दै कुनै दल विशेषले मात्रै जित्ने गरी स्थानीय तहको संख्या बढाउन लागेको आरोप लगाउँदै यसबारे सरकारले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउनुभयो। शुरूमा 15 मिनटका लागि स्थगित भएको संसद बैठक फेरि भोलिसम्मका लागि स्थगित गरिएको छ। सरकारले आजको बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल शुरू गर्ने तयारी गरेको थियो।
5 दलका शीर्ष नेताको बैठक बालुवाटारमा चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रापरपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ। बैठक संविधान संशोधन गर्ने तथा 2 चरणमा चुनाव गर्ने विषयमा केन्द्रित छ। सरकार र मधेस केन्द्रित दलहरूबीच संविधान संशोधन गरी 2 चरणमा स्थानीय तहको चुनाव गर्ने सहमति भए पनि एमाले विरोध गरेपछि अन्यल बढेको छ।
विकासको पहल, चुनावी चहल पहल।
न नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम गरी सभापति शेरबहादुर देउवाले नेपाललाई 10 वर्षमा मध्यम आय भएको देश बनाउने महत्वाकांक्षी योजना सहितको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो। घोषणा पत्रमा आर्थिक विषयलाई प्राथमिकता दिँदै अरू पनि थुप्रै महत्वाकांक्षी योजना समेटिएका छन्। घोषणा पत्रलाई घोषणा पत्रमा मात्रै सीमित नराखी कार्यान्वयन गर्ने संकल्प पत्रका रूपमा पनि प्रस्तुत गरिएको कांग्रेसले जनाएको छ। घोषणा पत्रमा के मुख्य कुरा समेटिएका छन् त जानकारी सहित साथी प्रकाश ढकाल।
पटक पटक गरी लामो समय सरकारको नेतृत्व गरेको कांग्रेसले 10 वर्षभित्र देशलाई आमूल परिवर्तन गर्न सकिने कार्ययोजना समेटेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो। वैशाख र जेठको अन्तिममा हुने भनिएको चुनावका लागि आर्थिक विकास, भौतिक पूर्वाधार र सामाजिक सुधारका महत्वपूर्ण विषयमा जोड़ दिँदै कांग्रेस नागरिक समक्ष जाने भएको हो। स्थानीय तहले पाएका 22 अधिकार कार्यान्वयन गर्ने विषयलाई महत्वका साथ घोषणा पत्रमा समेटिएको बताउनुहुन्छ घोषणा पत्र निर्माण समितिका सदस्य नेता महेश आचार्य।
ले गर्न सक्ने स्थानीय तहमा गर्न सक्ने कामहरूलाई केन्द्र भागमा राखेर तयार गरिएको छ। हामीले तिनै अधिकारहरूको सेरो फेरोमा स्थानीय सरकारले गर्ने नीति र कार्यक्रमहरू के हुन्छन् भन्ने कुरालाई केन्द्र भागमा राखेर यो घोषणा पत्र तयार गरेका छौं।
घोषणा पत्रमा 10 वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने, विश्वका मध्यम आय भएका देशको सूचीमा उक्लने र उद्यम मैत्री, गतिशील लोक कल्याणकारी राज्य स्थापना गर्ने योजना समेटिएको छ। हरेक वर्ष 100 अर्ब विदेशी लगानी भित्र्याउने, 3 लाख भन्दा बढ़ी रोजगारी सिर्जना गर्ने, गरीबीको रेखामुनि रहेका नागरिकको जनसंख्या 3% भन्दा कममा झार्ने, साक्षरता दर 95% पुर्याउने महत्वाकांक्षी योजना कांग्रेसले घोषणा पत्रमा समेटेको छ। त्यस्तै नेपालीको औसत आयु 65 वर्षबाट 77 वर्ष पुर्याउने, सबै नागरिकलाई कुनै न कुनै विषयमा सिप र दक्ष बनाउने, नेपालबाट कुपोषण र भोकमरी निर्मूलन गर्ने, शिशु मृत्युदर उल्लेख्य मात्रामा घटाउने योजना पनि समेटिएको छ। यी योजना नागरिकको चाहना अनुसार नै आफूहरूले ल्याएको दावी गर्नुहुन्छ सभापति शेरबहादुर देउवा।
विकासका निम्ति चयन गर्ने के छ आवश्यकता भनेर स्थानीय जनताले आफ्नो आवश्यकता आफैले चयन गर्ने हो। पहिलो
कांग्रेसले 10 वर्षमा नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्ने, 10,000 मेगावाट भन्दा बढ़ी विद्युत उत्पादन गर्ने, 4-6 लेनका 1,000 किलोमिटर लामो द्रुत मार्ग निर्माण गर्ने, 100 किलोमिटर रेलवे लाइन बनाउने, 50,000 किलोमिटर भन्दा बढ़ी कालोपत्रे सड़क निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। 4 अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, हरेक वर्ष 32 लाख पर्यटक भित्राएर 40 लाख नागरिकलाई रोजगारी दिने लगायतका महत्वाकांक्षी र मतदातालाई आकर्षित गर्ने नारा कांग्रेसले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ। त्यस्तै कांग्रेसले निशुल्क माध्यमिक शिक्षा, सिपमूलक प्राविधिक शिक्षा र शिशु विकास केन्द्र स्थापना गर्ने, प्रत्येक स्थानीय तहमा 15 शैयाको अस्पताल बनाउने, सबै ओडा र टोल जोड्ने पक्की सड़क निर्माण गर्ने, 16 वर्ष भन्दा माथि सबै नागरिकको बैंक खाता खोल्ने, घर घरमा धारा, शौचालयदेखि कृषि पशु सेवा, खानेपानी, सिंचाई, पर्यटन, उद्योग, व्यापारका लागि एकद्वार एकीकृत सेवा स्थापना गर्ने बताएको छ। सामाजिक सुधारका विषयलाई पनि कांग्रेसले निकै प्राथमिकताका साथ उठाएको छ।
फेरि पनि चुनाव सम्बन्धी नै खबर। स्थानीय चुनावमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल एउटै चुनाव चिन्ह लिएर सहभागी हुने भएका छन्। राजनैतिक दल सम्बन्धी ऐनको प्रावधान अनुसार एकल चुनाव चिन्ह लिई चुनावमा सहभागी हुन आयोगले स्वीकृति दिएको नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभयो। अब दुवै दलले फोरम नेपालको नाममा दर्ता रहेको एक हातले समातेको राँको अर्थात मशाल चुनाव चिन्ह लिएर चुनावमा सहभागी हुनेछन्। नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकीकरणको तयारी पनि भइरहेको छ।
यसैबीच भारतले नेपालमा वैशाख 31 गतेका लागि तोकिएको स्थानीय चुनावमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज टेलिफोन गरेर नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको चुनाव सम्पन्न गर्न भारत सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। फोनमा भारतीय प्रधानमन्त्री मोदीले सबै राजनैतिक शक्तिलाई मिलाएर चुनावमा जान जानु प्रधानमन्त्री दाहालको सफलता भएको बताउँदै चुनाव सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताउनु भएको थियो। जवाबमा प्रधानमन्त्री दाहालले चुनावमा सहयोग रहने भारतीय समकक्षी मोदीको प्रतिबद्धताका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा चुनाव गरेर संविधानको पूर्ण कार्यान्वयन गर्ने बताउनु भएको थियो।
सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालमाथि तत्काल छानबिन लगायतका कुनै पनि कार्यवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू जगदीश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले डीआईजी सिलवालमाथि छानबिन लगायत कार्यवाही अघि नबढाउन अन्तरिम आदेश दिएको हो। आदेशमा अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्म प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सम्बन्धी कुनै पनि प्रसंगलाई लिएर डीआईजी सिलवालमाथि कुनै प्रकारबाट छानबिन गर्ने, निलम्बन गर्ने, कुनै प्रकारको अभियोगमा मुद्दा लगाउने लगायतका काम नगर्न भनिएको छ। आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको रिटमा वैशाख 19 गतेदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनवाई हुँदैछ। सर्वोच्चमा बढुवा सम्बन्धी कागजात पेश गर्दा सरकारी कागजात कृत्य गरेको आशंकामा गृह मन्त्रालयले छानबिन अघि बढाएपछि सर्वोच्चले तत्काल छानबिन नगर्न अन्तरिम आदेश दिएको हो। यसअघि आज बिहान प्रहरी प्रधान कार्यालयले डीआईजी नवराज सिलवाललाई सोधपूछ गरिएको विषयमा आएका खबरहरूप्रति ध्यान आकर्षण भएको जनाएको थियो। प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले विज्ञप्ति निकालेर सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्याङ्कन फारमको प्रतिनिधि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने विषयमा सोधपूछका लागि डीआईजी सिलवाललाई पत्र पठाइएको र त्यसपछि उहाँ आफ्ना कानून व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापासहित प्रहरी प्रधान कार्यालयमा उपस्थित हुनुभएको दावी गर्नुभएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा भूकम्पको 2 वर्ष पुग्दा पनि स्वास्थ्य संस्थाको पुनर्निर्माण हुन नसकेको तर यो अवधिमा घर लगायत संरचना बनाउँदा भूकम्प थेग्ने खालका बनाउनुपर्छ भन्ने चेत भनी खुलेको सम्बन्धी रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको सूचना।
देशका हिमाली तथा पहाड़ी जिल्लाका विपन्न मुसलमान छात्राहरू, तराई मधेस चितवन र झापा जिल्लाका दलित एवं विपन्न मुसलमान छात्राहरू र मध्य तथा सुदूरपश्चिम पहाड़ी जिल्लाहरू सुर्खेत, सल्यान, डडेलधुरा र दार्चुलाका दलित छात्र छात्राहरूलाई छात्रवृत्ति कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी अत्यन्त जरूरी सूचना।
परिषद कार्यालयको मिति 2073 माघ 25 गतेको गोर्खापत्र तथा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिम विभिन्न छात्रवृत्ति कार्यक्रममा अध्ययनको लागि तोकिएको केन्द्रहरूमा फारम भरि बुझाउने प्रशिक्षार्थीहरूको प्रवेश परीक्षा कार्यक्रम निम्न अनुसार कायम गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
आवेदन फारम भरेको स्थान र प्रवेश परीक्षा केन्द्र यस अनुसार तोकिएको छ। जिल्ला शिक्षा कार्यालय दार्चुलाको
महेन्द्र मावि खलंगा दार्चुला,
जिल्ला शिक्षा कार्यालय डडेलधुराको
महेन्द्र मावि खलंगा डडेलधुरा,
जिल्ला शिक्षा कार्यालय सुर्खेतको
अमरज्योति नमुना मावि नेवारे चनौटा सुर्खेत,
जिल्ला शिक्षा कार्यालय सल्यानको
शिवजन मावि श्रीनगर शीतलपाटी सल्यान,
जिल्ला शिक्षा कार्यालय झापाको
वीरेन्द्र मावि चन्द्रगढी झापा,
जिल्ला शिक्षा कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स भरतपुर चितवन,
सिटीभिटी मध्य क्षेत्र क्षेत्रीय कार्यालय चितवनको
स्कूल अफ हेल्थ साइन्स भरतपुर चितवन
र सिटीभिटी परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको
प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमी भक्तपुर।
प्रवेश परीक्षा मिति र समय 2074 साल वैशाख 16 गते शनिबार बिहान 8 बजे।
प्रवेश पत्र वितरण मिति 2074 साल वैशाख 14 गते बिहिबार बिहान 10 बजेदेखि 4 बजेसम्म आवेदन फारम बुझाएकै स्थानहरूबाट वितरण गरिनेछ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
लोक सेवा आयोगद्वारा लिइने विभिन्न पदको लागि तयारी गराउने नेपालकै एकमात्र प्रतिष्ठित प्रतिष्ठान साइनिङ स्टारमा ढुक्कसँग तयारी गरौं।
प्रत्येक आइतबार नयाँ कक्षाको व्यवस्था छ। यहाँ अहेब, अनमी, अमिन, जेटीए, शिक्षक सेवा, अंग्रेजी भाषा कक्षाहरू पनि सञ्चालन भइरहेका छन्।
सम्पर्क साइनिङ स्टार नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4783-083,
98-5-11-57-075।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कांग्रेसद्वारा चुनावी घोषणा पत्र सार्वजनिक, संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको निर्णय, समाधान खोज्न पाँच दलका शीर्ष नेताको बैठक चल्दै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। 2072 सालमा गएको भूकम्पको आज दुई वर्ष पूरा भएको छ। दुई वर्ष अघि आजकै दिन गोर्खाको बारपा केन्द्रबिन्दु भएर 7.8 रेक्टरको भूकम्प गएको थियो। त्यो भूकम्पले झण्डै 9,000 जनाको ज्यान गयो। त्यसपछि लगातार आएका ठूला साना परकम्पको त्रास अहिलेसम्म पनि उस्तै छ। भूकम्प गएको दुई वर्ष बिते पनि त्यसले दिएका चोट र क्षतिको उचित व्यवस्थापन भने हुन सकेको छैन। भूकम्प र त्यसपछि बनेका सरकारले पुननिर्माणलाई प्राथमिकतामा राखे पनि काम भने हुन सकेको छैन। अहिलेसम्म पुननिर्माणका लागि 34,52 करोड़ रूपियाँ भन्दा बढ़ी रकम खर्च भएको छ, तर काम भने सोचे अनुसार हुन सकेको छैन।
यसैबीच भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौँ महानगरपालिका आज भद्रकालीदेखि सिंहदरबारसम्म वृक्षारोपण गरेको छ। दुई वर्ष अघि भूकम्प गएकै समयमा आज बिरूवा रोप्दै काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धरहरा भत्किँदा 57 जनाले ज्यान गुमाएको स्मरण गर्दै भद्रकालीदेखि सिंहदरबारसम्मको क्षेत्रमा 57 बिरूवा रोपिएको बताउनुभयो। रोपिएका सबै बिरूवामा ज्यान गुमाउने व्यक्तिको नाम पनि लेखिनेछ।
दुई वर्ष बितिसक्दा पनि भूकम्पले भत्काएका स्वास्थ्य संस्थाको पुननिर्माण हुन सकेको छैन। भूकम्पले चर्किएका भवनमा जोखिम मोलेर काम गर्नुपर्दा स्वास्थ्यकर्मी त्रासमा छन्। भूकम्पले 14 जना स्वास्थ्यकर्मीको ज्यान गएको थियो भने 45 जना घाइते भएका थिए। भवन अभावमा बिरामीले उचित स्वास्थ्य सेवा पाउन पनि सकेका छैनन्। विष्णु विश्वकर्माको रिपोर्ट।
अब बिरामी ल्याइरहेछन्, हामी कसरी भागौँ? भाग्न पनि सकेनौँ हामी। अब हाम्रो कर्तव्य पनि भयो, बिरामी देख्दा देख्दै हिँड्ने हामी आँट पनि गरेनौँ। टेन्टमा बसेर धेरै समय काम गर्यौँ, बरु टेन्टमा हामीलाई सेफ लाग्यो।
ललितपुरको बुङमती स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पद्मा दाहालको भोगाई हो। दुई वर्ष अघिको भूकम्पले चर्केको उहाँले काम गर्ने स्वास्थ्य चौकीको भवनको अहिलेसम्म पनि पुननिर्माण हुन सकेको छैन। भवनमा काम गर्न जोखिम त छ नै, परकम्प आउँदा भाग्नुपर्ने बाध्यता पनि छ। त्यही स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी सीता त्रिपाठी पुननिर्माण समयमा नहुँदा यस्तो त्रास झनै बढेको बताउनुहुन्छ।
जति मान्छे आए नि यहाँ, यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर भाषणमा मात्रै सीमित भयो। अरू विदेशबाट आए, त्यो पैसा आयो, सामान आयो, राहत आयो, खोइ कहाँ गयो त्यो पनि थाहा भएन। इन्जिनियर हामीले पठाएका छौँ भनेर यहाँ चाहिँ खोकिरहेछ सरकार, तर खोइ त इन्जिनियर कहाँ पुग्यो?
भूकम्प अति प्रभावित 14 जिल्लाका 305 र कम प्रभावित 17 जिल्लाका 135 गरी 440 स्वास्थ्य संस्थामा भूकम्पले क्षति पुर्याएको छ। तीमध्ये 200 स्वास्थ्य संस्थामा पुननिर्माणको काम सकिएको सरकारले जनाएको छ। स्वास्थ्य संस्था पुननिर्माणको अवस्थाबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयको पुननिर्माण आयोजना समन्वय इकाइका सहायक जनस्वास्थ्य अधिकृत प्रदीप अधिकारी,
कतिपय चाहिँ नेपाल सरकारको नियमित कार्यक्रममा बन्दै पनि छ, र खास गरी चाहिँ प्रिफ्याब टाइपको स्वास्थ्य संस्था बन्ने क्रम चाहिँ लगभग 200 वटामा सम्पन्न भइसकेको छ। कम्प्लिट मर्मत गरेर पुननिर्माण गरेर कम्प्लिट भएको हामीसँग 170 जति हाम्रो चाहिँ बन्ने क्रममा छ।
सरकारले चालु आर्थिक वर्षमा क्षतिग्रस्त स्वास्थ्य संस्था मर्मत र पुननिर्माण गर्न 38 करोड़ रुपियाँ विनियोजन गरेको छ। अरू 130 बढी संघ संस्थाहरूको सहयोगमा गोर्खा, सिन्धुपाल्चोक, दोलखा लगायतका ठाउँमा स्वास्थ्य संस्था पुननिर्माण भइरहेको छ। सबै स्वास्थ्य संस्था निर्माण गर्न मन्त्रालयले अझै 10 अर्ब रुपियाँ लाग्ने अनुमान गरेको छ। तर त्यसमध्ये भारतले 3 अर्ब रुपियाँ उपलब्ध गराउनु बाहेक अन्य बजेटको जोह मन्त्रालयले गर्न सकेको छैन। भवन बनाउँदा अपनाउनु पर्ने मापदण्ड, जग्गा अभाव र ठेकेदारको लापरवाहीले पनि भत्किएका स्वास्थ्य चौकीको पुननिर्माण गर्न समस्या भएको स्वास्थ्य मन्त्रालयका सहायक जनस्वास्थ्य अधिकृत अधिकारीको भनाइ छ।
सूचना निकाल्नु पर्यो, टेन्डर खोल्नु पर्यो, होइन, त्यसपछि पहिला कुरो कन्सल्टेन्ट हायर गर्ने भन्दो रहेछ, कन्सल्टेन्टले तपाईँको ठेकेदार हायर गर्ने भन्दो रहेछ, त्यसपछि कोटेसन उनीहरूले फेरि आफ्नै किसिमको कोटेसन गर्ने रहेछ, फेरि सामान आउनु पर्यो, सुरु गर्नु पर्यो, प्रक्रिया कुराहरू चाहिँ लाग्छ। धेरै स्वास्थ्य संस्थाको आफ्नो जमिन छैन, नेपाल सरकारले किन्ने भन्ने छैन, उनीहरूले जग्गा उपलब्ध गर्नु।
सरकारको ढिलासुस्ती, आवश्यक बजेटको अभाव र निर्माण शुरू भएका कतिपय स्वास्थ्य संस्थामा ठेकेदारको लापरवाही जस्ता कारणले स्वास्थ्य संस्थाको पुननिर्माण हुन सकेको छैन। उपचारका लागि गइने स्वास्थ्य संस्था नै धराप अवस्थामा हुँदा उपचारको गुणस्तर मात्र होइन बिरामी र स्वास्थ्य कर्मीको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परिरहेको छ।
भूकम्प गएको दुई वर्ष पुगे पनि धेरै भूकम्प प्रभावितले अझै घर बनाउन सकेका छैनन्। कतै अनुदानकै दुरूपयोग भएको छ त कतै मापदण्ड मिलेको छैन अनि कतै सरकारले दिएको अनुदानमा थप गर्ने पैसा नहुँदा प्रभावितलाई समस्या भइरहेको छ। भूकम्पपछि घर लगायत संरचना बनाउँदा हेलचेक्राइन नगरी बलियो बनाउनु पर्ने रहेछ भन्ने चेत भने धेरैलाई खुलेको पाइएको छ। पीटी लोपचनको रिपोर्ट।
नुवाकोटको विदुर नगरपालिका चारकी दुर्गा डंगोलले घर बनाउन थालेको 5 महिना भइसक्यो। घर बलियो हुन जग बलियो हुनुपर्छ भन्ने बुझेकी दुर्गाले जग हाल्दादेखि नै गुणस्तर र मापदण्डलाई ध्यान दिइरहनु भएको छ। ढुङ्गा माटोले बनाएको घर भूकम्पले भत्किएपछि अहिले उहाँले सिमेन्टको पिलर लगाएर घर बनाइरहनु भएको छ। घर बनाउँदा अहिले उहाँलाई कसो गर्दा चिटिक्क परेको राम्रो देखिन्छ भन्ने कुराले नभई कस्ता निर्माण सामग्री र कस्तो विधिले बनाउँदा घर बलियो हुन्छ भन्ने कुरा मुख्य लाग्न थालेको छ।
पहिला बलियो थिएन, पहिला ढुङ्गा माटोको घर बेलामा बनाएको बाजेहरूले अनि बलियो थिएन त्यो त। अहिले चाहिँ अब बलियो बनाएको छ, पिल्डर अब बलियो बनाएको छ, सामान राम्रो, मिस्त्री राम्रो, अनि टाइपिङ डबल टाइपिङ इन्जिनियर हाम्रो यहीँको हुनुहुन्छ नजिकै, अनि उहाँ आउनुहुन्छ।
गुणस्तर निर्माण सामग्रीको प्रयोग गर्दैमा मात्र घर बलियो बन्दैन, घर बनाउने मिस्त्रीको पनि उत्तिकै हात रहन्छ। भूकम्पपछि नुवाकोटमा घर बलियो बनाउन विभिन्न संस्था र सरकारले पनि तालिम दिएको छ, जसले गर्दा परम्परागत रूपमा घर बनाउने मिस्त्रीले पनि बलियो घर बनाउने तरिका सिकेका छन्। 15 वर्षदेखि घर बनाउँदै आएका विष्णु बहादुर कार्की,
पहिला त अब भूकम्प आउँदा हेर्नुहोस् अब अर्कै हिसाबले काम गरिन्थ्यो, अहिले चाहिँ इन्जिनियर हिसाबले काम गरिन्छ, जस्तो इन्जिनियरले भन्यो त्यही हिसाबले काम गरिन्छ सर। पहिला अब इन्जिनियर थिएन, भूकम्प आउनुभन्दा पहिला अब हामीहरूले अब इस्टिमेट हुन्थ्यो, नक्सा आउँथ्यो होइन, घरको नक्सा इन्जिनियरले बनाएर दिन्थ्यो, त्यसमा केही फरक हुन्थ्यो काम गर्दा होइन। अहिले इन्जिनियरले बनाएको अनुसार फरक के छ भनेपछि हेर्नुहोस् अब तपाईँको 14 इन्चको गाह्रो लाउने भन्छ होइन, बाहिर 14 इन्चको गाह्रो लगाइसकेपछि भित्र 9 इन्चको, त्यसपछि माथि 2 तला 3 तला गइसकेपछि हजुरको 4 इन्चको गाह्रो भित्र कोठाभित्र र अनि बाहिर 9 इन्चको गाह्रो भन्छ।
घर विद्यालय अस्पताल सामुदायिक भवन लगायत संरचना बलियो बनाउनु पर्छ भन्ने कुरा उहिलेदेखि भनिँदै आए पनि त्यसलाई मान्नेहरू कम मात्र भेटिन्थे। तर 2 वर्ष अघिको भूकम्पले आँखै अगाडि घर लगायत संरचना गर्ल्याम गुर्लिम्म ढलेपछि धेरै नागरिकको घैँटोमा घाम लागेको छ। कमसल निर्माण सामग्री, बलियो घर बनाउने तालिम नलिएका मिस्त्री अनि बाहिरबाट हेर्दा मात्र चिरिचेट्ट परेको घर बनाउने लहरले आखिर आफ्नै ज्यान लिने रहेछ भन्ने देखे भोगेपछि घर बनाउँदा भूकम्प थेक्ने अर्थात बलियो बनाउनु पर्ने रहेछ भन्ने चेत धेरैमा बढेको स्वयं मिस्त्रीहरूको अनुभव छ।
अब चार कुनामा अनि कि बन्दी भन्ने चार कुना हुन्छ, प्रत्येक झ्यालभन्दा तल हामीले टाइबिम हाल्छ अहिले होइन, 8 फिटको घर छ भनेपछि हामीले प्रत्येकमा 2 मिटर 2.5 मिटरमा हामीले टाइबिम हाल्छ अनि हामीले स्लेब हाल्छ, त्यो काम गर्छ अहिले जो इन्जिनियरले बनेको अनुसार त्यही हो, जस्तो इन्जिनियरले बन्यो हामीलाई त्यही हामीले काम गर्ने हो, त्योभन्दा फाल्तु काम गर्दैन, इन्जिनियर आइरहन्छ यहाँ हेरिरहन्छ होइन।
मेरो पनि भन्नु छ।
भूपेन्द्र जीसी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, पुनर्निर्माणको लागि विदेशी दातासँग मागेको खर्बौं रूपैयाँ कहाँ गयो सरकार? अनेकौं बहानामा प्रभावितलाई रकम नदिने भए त्यत्रो सहयोग किन मागेको?
दीपक पुल लेख्नुहुन्छ, 2 वर्षसम्म पनि केही गर्न नसक्ने सरकार र प्राधिकरणलाई कठै मात्र भन्न मन लाग्छ, अहिलेसम्म राजनीतिक दलहरू सरकार बनाउन र ढाल्नमा व्यस्त रहे, अब केही समय चुनावको चटारो अनि फेरि बर्खा शुरू हुन्छ, यही पाराले त प्रभावितले सरकारको आशा गर्नु बेकार देखियो।
सुमन याखालाई चाहिँ पुनर्निर्माण ढिलाइ हुनुको मुख्य कारण रकम अभाव या अरू कुनै कारण होइन, सरकारको झन्झटिलो प्रक्रिया हो भन्ने लागेको छ। उहाँ लेख्नुहुन्छ, महिनै पछिका भवन निर्माण संहिता अनि मापदण्डका कारण पैसा भएका प्रभावितले पनि घर बनाउन पाएनन्, त्यसैले पुनर्निर्माण मापदण्ड सरल बनाउनु पर्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले भत्काएको भक्तपुर दरबारको अवलोकन गरेको खबरमा फेसबुकमा बीके गम लेख्नुहुन्छ, नागरिक कस्तो ठाउँमा बसेका छन् भनेर आजसम्म प्रधानमन्त्री र राष्ट्रपतिले अवलोकन गरेका छैनन्। राष्ट्रपतिले मन्दिर अवलोकन गर्ने तर प्रभावितका घर हेर्न नजाँदा सबैको चित्त दुखेको छ।
यसै विषयमा रवि आचार्य लेख्नुहुन्छ, दुई वर्षमा बल्ल अवलोकन हुँदैछ, पुननिर्माण चाहिँ दुई शताब्दीमा पूरा हुने होला है।
लमजुङबाट मायानाथ अधिकारीले हाम्रो आईबीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
नेपालमा भूकम्प गएको आजबाट तेस्रो वर्ष लाग्यो, जो घरबास भएकाको पीडा उत्तिकै छ। नेताजीहरू पार्टीगत झै जगता र कुर्सीको मोहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न सकेनन्। दूर दराजका गाउँमा बस्ने नागरिकले ज्वरोमा सीतामल पाउँदैनन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू सुनिता पहरी र नारायण अधिकारी मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सीधा कुरा प्रश्न विचार यो हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-1-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि आमाको मुख हेर्ने दिनको बारेमा चलेको हल्लाका पछाडि नलाग्न आग्रह गरेको छ। मृत्यु यो परेकोले आमाको मुख हेर्न हुँदैन भनेर केहीले हल्ला गरे पनि यो सत्य नभएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो। भोलि माता तीर्थ औँसीका दिन शुभ रहेकोले आमाको मुख हेर्न कुनै बाधा नहुने भएकोले हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो।
विश्वको सबैभन्दा ठूलो विद्युतीय पुस्तकालय विकिपीडिया अब डोटेली भाषामा पनि हेर्न सकिने भएको छ। दुई वर्ष अघि निर्माण शुरू गरिएको डोटेली विकिपीडियाको निर्माण सम्पन्न भएसँगै इन्टरनेट भएका ठाउँबाट डोटेली भाषामा आफूले चाहेका कुरा प्राप्त गर्न सकिने भएको डोटेली विकिपीडियाका सम्पादक रमेश सिंह बोहराले जानकारी दिनुभयो।
नेपाल दर्पणमा अब विदेशको खबर। सामान्य व्यायाम नियमित रूपमा गर्नाले 50 वर्षभन्दा बढी उमेरका मानिसको दिमाग स्वस्थ राख्न मद्दत पुग्ने एक अध्ययनले देखाएको छ। नियमित रूपमा व्यायाम गर्नाले 50 वर्ष माथिका व्यक्तिमा सोच्ने र सम्झने शक्तिमा सुधार हुने अनुसन्धानकर्ताले बताएका छन्। शारीरिक अभ्यासले जुनसुकै उमेरका व्यक्तिलाई पनि स्वस्थ रहन सहयोग गर्ने भए पनि उमेर ढल्किँदै जाँदा मध्यम खालका व्यायामले दिमाग चुस्त राख्न सहयोग पुग्ने अध्ययनमा उल्लेख छ। यसले क्यान्सर तथा मधुमेह लाग्ने सम्भावना सम्भावना पनि घटाउने अध्ययनमा उल्लेख छ। हप्तामा कम्तीमा 2 घण्टा शारीरिक व्यायाम गर्नुपर्नेमा अनुसन्धानकर्ताले जोड़ दिएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। दोस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठ र सरिता बासीले जितेका छन्। झण्डै 42 किलोमिटरको दूरी होमलालले 3 घण्टा 34 मिनटमा तथा सरिताले 5 घण्टा 23 मिनट 20 सेकेण्डमा पूरा गर्दै पहिलो भएका हुन्। सेनाका खेलाड़ीको वर्चस्व रहेको म्याराथनमा सेनाकै राजन छेत्री दोस्रो र वेदबहादुर सुनवार तेस्रो तथा महिलातर्फ सेनाकै रेशु बस्नेत दोस्रो र सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भएका छन्। प्रथम हुनेले 1 लाख, दोस्रो हुनेले 75,000 र तेस्रो हुनेले 50,000 रुपियाँ पुरस्कार पाएका छन्। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानले भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश दिन म्याराथन आयोजना गरेको हो।
र आईपीएल क्रिकेटमा अहिले हुने रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादको खेल वर्षाका कारण रोकिएको छ। 7 खेलमा 4 खेल जितेर हैदराबाद तालिकाको तेस्रो स्थानमा छ भने 7 खेलमा 2 खेल मात्रै जितेको बेंगलोर तालिकाको पुछारमा छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाली कांग्रेसद्वारा चुनावी घोषणा पत्र सार्वजनिक, 10 वर्षमा नेपाललाई मध्यम आय भएको देशको सूचीमा पुर्याउने दावी।
संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको निर्णय, समाधान खोज्न 5 दलका शीर्ष नेताको बैठक चल्दै।
भूकम्प गएको 2 वर्ष पूरा तर भूकम्पको 2 वर्षसम्म पनि स्वास्थ्य संस्था पुननिर्माण नहुँदा उपचार प्रभावी।
नियमित व्यायामले 50 वर्ष लागेका व्यक्तिको दिमाग स्वस्थ राख्न सहयोग गर्ने, क्यान्सर तथा मधुमेह लाग्ने सम्भावना पनि घटाउने।
र आईपीएल क्रिकेटमा बेंगलोर र हैदराबादको खेल वर्षाका कारण सुरु हुन सकेन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।